من الشيطان الرجيم بسم الله الرحمن الرحيم
سلام
عليكم الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله الطاهرين تو آج ہم ایک ہمارے ویک کا بریک آیا اور آج ہم دوبارہ اپنے اسی ٹاپک کو پک اپ کر رہے ہیں جو ریلیٹڈ ہے اجتماعی امور در قرآن، مینلی کہ قرآن کریم میں اجتماعی امور کے بارے میں کیا کچھ ہم کو بتایا گیا، یعنی سوشل میٹرز، کلیکٹیو سوشیولوجی کے حوالے سے۔ تو اس میں میں تھوڑا سا یاد دلا دوں کہ ہم نے بات کی تھی کہ بہت گفتگو اجتماعی امور کے بارے میں ہوئی ہے ود ریفرنس ٹو اہل کتاب، یعنی وہ لوگ، وہ اقوام جو ہم سے پہلے جن کو کتاب دی گئی، مینلی وہی، حالانکہ اہل کتاب میں اہل قرآن بھی شامل ہیں، مسلمان بھی ہیں، لیکن زیادہ تر جو ریفرنس ہیں یا الیوژنز ہیں وہ کس طرف ہیں؟ یہودیوں اور نصارہ کی طرف ہیں۔ اچھا، تو اس میں ہم نے تفصیل سے دیکھ لیا کہ کیا کیا باتیں کی گئیں، جس میں بہت تھوڑا سا میں سمجھتا ہوں کہ 5% ان لوگوں کی تعریف ہے اور 90-95% ان کی مذمت ہے، کہ ان کو جو کچھ دین کے طور پر دیا گیا، انبیاء کی صورت میں دیا گیا، انہوں نے اس کی نہ صرف ناقدری کی بلکہ، یعنی ایک جو بہت اہم بات ہے جو قرآن ہم کو سمجھا رہا ہے کہ دین جب کسی قوم کو دیا جاتا ہے نا، تو دین خالی کوئی سیٹ آف ڈوز اینڈ ڈونٹس کا نام نہیں ہوتا ہے، بلکہ دین از اے پاور، ٹھیک ہے، دین ایک طاقت ہے، اور اس کا ثبوت یہ ہوتا ہے کہ جو لوگ بھی اس دین کو لیتے ہیں، اختیار کرتے ہیں، وہ تھوڑے دنوں میں مطلب حکمراں بن جاتے ہیں، اوپر آ جاتے ہیں، وہ پھر وہ لوئر لیول پہ نہیں رہتے، اگرچہ کہ دین شروع ہوا بہت سارے نبیوں کے اس میں غریبوں سے، محروموں سے، محتاج افراد سے، لیکن رفتہ رفتہ کر کے وہی لوگ حکمراں بنے، ٹھیک ہے، وہی لوگ امپاورڈ ہوئے۔ تو دین کے اندر ایک طاقت ہے، ایک قوت ہے، یہ خالی زبانی جمع خرچ کا نام نہیں ہے دین۔ تو اس میں جو جس چیز کا خدا نے بہت زیادہ ایک لحاظ سے شکوہ کیا ہے کہ ہم نے تمہارے ہاتھ میں اتنی بڑی نعمت اور دولت دی، تو اس کی بنا پر تم حکمراں بنے، اس کی وجہ سے تم باعزت بنے، اور پھر تم نے اسی دین کو استعمال کیا لوگوں کو گمراہ کرنے کے لیے، اسی دین کو ایکسپلوئٹ کیا۔ یعنی یہ اگر آپ دیکھیں نا، تو یہ ایک خدا کا بہت زیادہ شکوہ ہے اہل کتاب سے کہ یہ کس قسم کی حرکت تم نے کی ہے، یعنی کتاب کے الفاظ کو اپنی طرف سے توڑا مروڑا، اس کے بعد جو تعلیمات ہیں ان میں اپنی طرف سے تحریفات کیں، چیزوں کو آگے پیچھے کیا، ٹھیک۔ اور اسی حوالے سے، یعنی اس میں ایک بات ایسی ہے کہ جس سے خدا نے ہم کو بہرحال بچا لیا، ورنہ ہم نے بھی یہ کام کرنا تھا، اور وہ کام کیا ہے؟ کتاب میں تحریف اور تبدل، کیونکہ یہ بات جو ہے نا، یہ ایک ڈیوائن کانسٹرینٹ ہے کہ اس میں کوئی کچھ کر نہیں سکتا، یعنی اگر چاہے بھی تو اس کے بس کی بات نہیں ہے کہ وہ قرآن کو بدل ڈالے یا قرآن میں تحریف کر دے۔ تو اس طریقے سے اللہ تعالیٰ نے پورا انتظام کیا ہے کہ یہ جو کتاب ہے، آخری کتاب، یہ تحریف ناپذیر ہے، مطلب یہ تحریف اس میں نہیں، پاسبل نہیں۔ انا نحن نزلنا الذکر و نحن له حافظون، کہ ہم نے ہی ذکر کو نازل کیا اور ہم اس کے حافظ ہیں، ٹھیک۔ تو اس میں تو ہماری بچت ہو گئی، ورنہ یہ کام مسلمانوں نے بھی کرنا تھا، اور مسلمانوں نے جو کام کیا پھر یہ، وہ کیا کیا؟ قرآن کی تفسیر و تاویل میں جی کھول کے تحریف کی، ٹھیک ہے۔ یعنی مثال کے طور پر کہ جہاں پر قرآن کہہ رہا ہے اہل البیت، وہاں پر کچھ کا کچھ بنایا، جہاں پر قرآن کہہ رہا ہے مودت فی القربیٰ، وہاں پر کچھ کا کچھ بنایا، یعنی تاویل اور تفسیر میں دل کھول کے تحریف ہوئی ہے، لیکن متن کتاب جو ہے وہ تحریف قبول کرنے والا نہیں ہے، اس میں خدا کی طرف سے پابندی ہے. ٹھیک ہے، تو یہ بات بڑی اہم ہے کہ خدا کی طرف سے، یعنی قرآن کریم میں بار بار یہ چیز آ رہی ہے جب اہل کتاب کے بارے میں گفتگو ہوتی ہے کہ تم کیوں ایسے بیہیو کرتے ہو، یعنی تمہاری ذمہ داری تھی ٹروتھ کو اپ ہولڈ کرنا، لیکن تم نے مستقلاً جو کام کیا ہے وہ یہ کام کیا ہے کہ سچ کو جھوٹ بنایا ہے، جھوٹ کو سچ بنایا ہے، اور اس کی بنا پر لوگوں کو دھوکہ دیا. تمہاری ذمہ داری یہ تھی کہ جو دین ہم نے تمہارے ہاتھ میں دیا ہے اس کو بعین ہی ایز اٹ از ایڈاپٹ کرو، پریکٹس میں لاؤ اور لوگوں کو اس کی تبلیغ کرو. تم نے دین کو پیورلی اپنے مفادات کی خاطر توڑ مروڑ کے کچھ کا کچھ بنایا ہے. کہنے کے کیا مطلب ہو اس کا؟ کہ دین ہمارے مفادات کو سرو کرنے کا ٹول بن جائے. ٹھیک، یہ تمام کے تمام مسائل، اس کو ہمیں ذہن میں رکھنا ہے کہ یہ وہ چیزیں ہیں کہ جو اہل کتاب کے حوالے سے آیتوں میں آئی ہیں. یعنی اگر ہم ان کو ان تمام میسیجز کو سمرائز کریں تو اس قسم کے میسیجز نکلتے ہیں. اور ہمیں سنانے کا مقصد کیا ہے؟ کہ تاکہ ہم اس قسم کی حرکتوں سے باز رہیں. تو اب جیسا میں نے کہا تھا کہ ہم اب تقریبا ہم اس جگہ پہ آ گئے کہ اب مسلمانوں سے جو بات ہو رہی ہے اور اہل اسلام سے جو گفتگو ہو رہی ہے اس پر ہم بات کر رہے تھے. اور پچھلی دفعہ میں نے آپ کے سامنے کچھ آیتیں رکھی تھیں، سورہ انفال کی اینڈ کی آیتیں رکھی تھیں 72-73، کہ جس میں یہ گفتگو تھی کہ مومنین آپس میں ایک دوسرے کے اولیاء ہیں، ولی ہیں. اور سورہ حجرات کی آیت میں یہ بات تھی انما المؤمنون اخوتن، مومنین کے درمیان رشتہ اخوت، برادرہڈ، بھائی چارگی موجود ہے. لیکن سورہ انفال کے اینڈ میں جو آیت ہے وہ اس سے آگے کی بات کر رہی ہے، اس سے بالا تر بات ہے کہ مومنین آپس میں ایک دوسرے کے ولی ہیں. لیکن اس میں میں نے آپ کی خدمت میں کیا عرض کیا تھا کہ مومن ہونے کے لیے خدا کی طرف سے شرائط ہے. ٹھیک ہے، اور اس میں بنیادی شرط کیا ہے؟ ہجرت اور جہاد. یعنی ایمان تو ہے ہی ہے، ایمان حقیقی، اور ایمان حقیقی کا کرائٹیریا کیا چیز بنتی ہے؟ ہجرت اور جہاد. ٹھیک، ہجرت کا معنی کیا ہے؟ ہجرت کے لفظی معنی ہیں ٹو لیو یا چھوڑ دینا، ترک کر دینا، جدائی. ہجرت، ہجر جو ہے یعنی جدائی. تو ہجرت کا معنی بنیادی طور سے یہ ہے کہ جب تک انسان غیر خدا سے یا ان تمام کاموں سے کہ جن سے خدا نے منع کیا ہے ان سب سے جدائی اختیار نہیں کرتا، ہجرت. یعنی ہجرت ضروری نہیں کہ آپ فزیکل ایک جگہ سے دوسری جگہ چلے جائیں، جب تک ان تمام چیزوں سے انسان جدائی نہیں اختیار کرتا، اپنے آپ کو الگ نہیں کرتا، وہ خدا کی بارگاہ میں ہجرت کرنے والا نہیں ہے. اور اسی طریقے سے زندگی کی اہم ترین حالت کیا ہے؟ مجاہدہ، جہاد. ٹھیک ہے، ایفرٹ، کوشش کرنا خدا کے رستے میں کسی بھی عنوان سے. ٹھیک، یہ دو چیزیں مومنین کو سگنیفائی کرتی ہیں، ان کی علامت ہیں، ان کی پہچان ہے. اور جس مومن کی زندگی میں ہجرت اور جہاد نہیں ہوگا وہ خدا کی بارگاہ میں اس کا ایمان قابل قبول نہیں ہے. کہ یہ بہت اہم بات ہے کہ انسان مسلسل، یعنی ہر وہ چیز جو خدائی نہیں ہے اس سے اپنے آپ کو الگ کرتا جائے، ڈسٹنس کرتا جائے، और खुदा के रास्ते में एफर्ट करता जाए। ठीक है, अब एफर्ट करने में बहरहाल जो एक बिल्कुल फंडामेंटल लेवल की एफर्ट है वो क्या है, आपकी इबादत है, यानी हम जो नमाज पढ़ते हैं, रोज़े रखते हैं, ज़कात, हज, ये एक फंडामेंटल लेवल का जिहाद है, बिल्कुल सादा सा, यानी मिनिमम के जो करना ही करना है। वरना बाकी जो जिहाद है कि जो खुदा बहुत ज़्यादा जिसके लिए हमको इनक्रेज करता है, वो क्या है कि हम अल्लाह के दीन को नाफिज करने के लिए क्या एफर्ट करते हैं। ठीक है, और दुश्मनान दीन और दुश्मनान खुदा को नाकाम बनाने के लिए क्या कोशिश करते हैं। जिहाद में ये दो बातें बहुत अहम है। ठीक है, ये दो बातें बहुत अहम है कि एक तो ये हमारा मुजाहिदा ये है, ठीक है, नमाज शब के लिए आप उठते हैं वो मुजाहिदा है, आप पांच वक्त की नमाज पढ़ते हैं वो मुजाहिदा है, आप अपना माल खुदा के राह में खर्च करते हैं, ये जिहाद है। लेकिन उसके साथ साथ जिस जिहाद की बहुत ज़्यादा अहमियत है इज्तिमाई तौर से, वो ये कि जो कुछ भी दुश्मनान दीन का प्रोपेगेंडा है या उनके फैलाए हुए असरात हैं, उनको मिटाने के लिए हमारी क्या कोशिश है, और दीन खुदा को नाफिज करने के लिए हमारी क्या कोशिश और जिहाद है। ठीक है, ये बहुत, ये भी फंडामेंटल इम्पोर्टेंस वाली बात है। हम यानी ये तो सारा बैकग्राउंड जो मैंने कहा कि थोड़ा हम इतने दिन बाद बात कर रहे हैं तो थोड़ा सा वो बैकग्राउंड हम रिवाइज कर लें। हम बात कर रहे थे सूरह आले इमरान से, और सूरह आले इमरान की आयत नंबर 102-103 जो हमने पढ़ी, तो उसमें बात किया थी कि मोमिनीन के लिए सबसे पहली रिक्वायरमेंट क्या है, इत्तेहाद। ठीक है, एक होना, मुजतमे होना। और उस आयत में ये था वअतसिमु बिहब्लिल्लाह जमीअ, इत्तेहाद किस बिना पर, क्योंकि इत्तेहाद की जब हम बात करते हैं ना, तो इत्तेहाद में इस बात को क्लैरिफाई करना बहुत ज़रूरी होता है कि लोगों के मुत्तहिद होने का रीज़न क्या है। तो ये चोर डकैत भी बहुत ज़्यादा मुत्तहिद होते ही नहीं होते, कौम और मुल्क को लूटने वालों में भी इत्तेहाद मिसाली होता है कि नहीं होता, मिसाली इत्तेहाद होता है उनमें, ठीक। लेकिन उस इत्तेहाद की कोई मेरिट नहीं है, उस इत्तेहाद पर उन्हें कोई बेनिफिट मिलने वाला नहीं है खुदा की बारगाह से। तो पहले खुदा ने बताया कि बुनियाद क्या बने तुम्हारे इत्तेहाद की, फिर कहा कि तफरका नहीं करो। तो बुनियाद क्या है, वअतसिमु बिहब्लिल्लाह जमीअ, हब्लिल्लाह से जुड़ना, हब्लिल्लाह अल्लाह की रस्सी को मजबूती से थाम लेना तुम्हारे इत्तेहाद की बुनियाद हो। यानी मैं और आप क्यों एक दूसरे के करीब आए, इसलिए कि हम अल्लाह की रस्सी को मजबूती से पकड़ना चाहते हैं, इसलिए मैं और आप एक दूसरे के करीब हैं। हम अपनी जिंदगियों को क्यों करीब लाएं, क्यों जमा हो, इस बिना पे। ठीक है, तो पहली बात जो आयत बयान करी वो बुनियाद बयान की, ताकि हमें ये क्लियर हो कि हम क्यों जमा हो। कि बहुत सारे मौके पे ये होता है ना, यानी कि जैसे इवन मैं खुद जब इनकलाब के थोड़े अरसे के बाद जैसे जब जाना हुआ, तो एक बड़ी तादाद वहां पर वो थी वहां पर ईरानियों की, कि जिनकी नजर में इनकलाब इसलिए आया था कि ताकि हमारा स्टैंडर्ड ऑफ लिविंग हाई हो, मटेरियल स्टैंडर्ड ऑफ लिविंग हाई। और इस बिना पर, मिसाल के तौर पर, कि जब इमाम खुमैनी की वो गुफ्तगू थी कि जिसमें कई दफ़ा उन्होंने ये कहा कि सदर इस्लाम में ये हालत थी कि एक खजूर के तीन चार टुकड़े करके लोग इस्तेमाल करते थे और वो उनका एक वक्त का खाना हो जाता था। यानी इस तरीके से दीन आया, तो लोग कहते थे किस किस्म की बात कर रहे हैं। ہم نے اس لیے تھوڑی انقلاب برپا کیا ہے کہ ہم اس حال میں پہنچ جائیں، یا ہم نے اس لیے تھوڑی اس کو سپورٹ دی ہے. ہم نے کیوں سپورٹ دی تھی؟ کہ اس لیے کہ شاہ کے دور میں ایکسپلائٹیشن تھی، تو ہم نے اس لیے اس کے پیچھے ہم گئے تھے کہ تاکہ ہمارا سٹینڈرڈ آف لیونگ بہتر ہو جائے، کھانا پینا بہتر ہو جائے، رہائش بہتر ہو جائے. ایسے بھی لوگ ہیں. ٹھیک، تو یہ بات بڑی اہمیت کی حامل ہے کہ ہم کس بنا پر ایک دوسرے کے قریب آتے ہیں اور کیوں متحد ہوتے ہیں، اور ہم کیوں اس بات کو ایگری کرتے ہیں کہ ہمیں تفرقہ نہیں کرنا، ہمیں آپس میں پھوٹ نہیں پڑنی چاہیے. ٹھیک ہے، یعنی مثال کے طور پر کہ ہم یہ کہیں گے نہیں ہمیں آپس میں پھوٹ نہیں پڑنی چاہیے کیونکہ ہمارے مخالف فرقے والے ہم پہ غالب آ جائیں گے. یہ واعتصموا بحبل اللہ سے کمپیٹیبل نہیں ہے کہ اس بنیاد پر ہم کہیں گے جی ہمیں اس وجہ سے تفرقہ نہیں ہونا چاہیے. ٹھیک ہے، تو بنیاد سمجھ میں آ رہی ہے. اور پھر اس کے بعد خدا ہم کو یہ بتا رہا ہے یا ہم سے، یعنی وہاں پر مسلمانوں کو یاد دلا رہا ہے کہ اس نعمت عظمیٰ کو یاد کرو کہ جب تم سب دشمن تھے آپس میں اور سالہ سال تک معمولی معمولی چیزوں پر لڑتے رہتے تھے، قتل کرتے تھے ایک دوسرے کو، اور خدا نے پھر تمہارے دلوں میں تعلیف ایک دوسرے کے لیے جگہ بنائی، اور فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ اِخْوَانًا، اور پھر تم اس حال میں آ گئے کہ بھائی بھائی ہو گئے لیکن نعمت خدا کی برکت سے. ٹھیک، یعنی اس کا کیا مطلب ہے کہ یہ جملے ہمیں یہ بتاتے ہیں کہ جو لوگ بھی یا ملت کے امت کے ذمہ داران ہیں یا اس بارے میں حساسیت رکھتے ہیں، وہ انہیں ہمیشہ خدا کی بارگاہ سے اس چیز کو مانگنا چاہیے، کیونکہ دلوں کا جڑنا کسی کے بس کی بات نہیں ہے، انسانوں کے بس کی بات نہیں ہے کہ دلوں کو قریب لے آئیں یا دلوں کو ایک دوسرے سے جوڑ دیں یا قلوب میں ایک دوسرے کے لیے محبت پیدا کر دیں. تو یہ آیت بتا رہی ہے کہ یہ خدا کی بزرگ نعمت تمہارے اوپر آئی ہے، اور اس کی وجہ کیا تھی کہ تم نے حبل اللہ کو ایکسیپٹ کیا. ٹھیک، اور تم آگ کے بھڑکتی ہوئی آگ کے کنارے تھے، ہم نے تم کو اس سے بچا لیا. بات سمجھ میں آ گئی کہ مین ریکوائرمنٹ حبل اللہ سے جڑنے کی بنا پر تفرقے بازی کو ختم کرنا، آپس میں متحد ہونا، قربت پیدا کرنا. دوسری بات جو ہمارے لیے بہت اہمیت کے ساتھ بیان کی گئی ہے وہ کیا ہے، جس کو امام علی علیہ السلام نے بھی، اور بلکہ ایون آپ کی وصیت کے اندر بھی یہ جملے موجود ہیں، کون سا کام ہے؟ امر بالمعروف و نہی از منکر. اور جس کے بارے میں آپ نے فرمایا ہے کہ جب تم نے یہ کام چھوڑ دیا تو تم پر اشرار غالب آ جائیں گے، یعنی شر والے لوگ تم پر غالب آ جائیں گے. جب تم نے امر بالمعروف و نہی از منکر کو چھوڑ دیا، تو اس کے بعد کیا آیت آ رہی ہے؟ 104، ولتکم منکم امت یدعون الی الخیر. اور ہونا چاہیے، یعنی ہونا چاہیے کا مطلب کیا ہے؟ جب ہم اردو میں لفظ چاہیے استعمال کرتے ہیں نا، تو ہم اس کو دو سینس میں یوز کرتے ہیں. ایک سینس یہ ہوتا ہے کہ یہ ایڈوائس یا ریکمنڈیشن ہے، اور ایک سینس یہ ہوتا ہے کہ یہ ایک آبلیگیشن ہے. ٹھیک ہے، چاہیے کا ورڈ دونوں سینس میں آ جاتا ہے. تو یہاں پر جب خدا کہہ رہا ہے، یعنی جو اس کا ترجمہ میں کر رہا ہوں چاہیے یا ولتکم، کہ یعنی یہ ایڈوائس نہیں ہے، یہ آبلیگیشن ہے. تم میں ایک ایسی امت کا ہونا لازمی اور ضروری ہے. जो क्या काम करें, यदउना इलल खैर, जो दावत दे खैर की तरफ। ठीक है, अब यहाँ पर फिर वही बात है कि खैर का तायुन क्या, नेकी क्या, जो मैं समझूँ वो खैर है, जो मेरा दिल चाहे वो नेकी है, या जो खुदा हमको खैर और शर के बारे में बताए। ठीक है, ये बात हमेशा बहुत ज़्यादा दिक्कत से जहन में रहे, क्योंकि यही वो प्रॉब्लम है जो हमसे पहली उम्मतों के साथ दरपेश हुई है कि उन्होंने खैर और शर के सारे स्टैंडर्ड्स खुद बनाए। ठीक है, और उसकी बिना पर लोगों को दावत दी। ये सारी प्रॉब्लम है कि जो होती चली आ रही है। तो यदउना इलल खैर यामुरूना बिल मारूफ, मारूफ का अमर करें, हुक्म करें, वयनहौना अनिल मुनकर, और रोकें मुनकरात और बुराई से। तुम्हारे अंदर एक ऐसी उम्मत का होना लाजमी और ज़रूरी है। और जैसा कि इमाम अली अलैहिस्सलाम फरमा रहे हैं कि अगर ऐसी उम्मत तुम्हारे अंदर नहीं होगी तो तुम सरवाइव नहीं कर पाओगे। फिर तुम एक मिल्लत के तौर पर, तुम एक दीनी कौम के हवाले से, दीनी माशरे के हवाले से सरवाइव नहीं कर पाओगे। और यहाँ पर कितनी बातें आ रही हैं, तीन बातें आ रही हैं, दावत इलल खैर, अमर बिल मारूफ, और नहीं अनिल मुनकर, यानी बुराइयों से दूर करना, मारूफ अच्छाइयों का अमर और हुक्म देना, और खैर और भलाई की तरफ दावत। ये तीन काम एक उम्मत, उस उम्मत की जिम्मेदारी है। ठीक, तो ये बात वाज़े हो रही है कि किसी भी उम्मत, यानी उम्मत मुस्लिमा के लिए सर्वाइवल नहीं है अगर ऐसी कोई उनमें ग्रुप मौजूद ना हो जो ये काम ना कर रहा हो। और इसमें यानी फिर उसके जो इम्प्लिकेशंस है वो क्या रहे हैं हमारे पास, आपकी मस्जिदें आबाद हो सकती हैं, आपकी इबादतें फुल स्विंग पे जारी रह सकती हैं, लेकिन आप एक कौम की हैसियत से पनप नहीं पाएंगे। ठीक है, अगर ये वाले काम यदउना इलल खैर यामुरूना बिल मारूफ वयनहौना अनिल मुनकर नहीं करेंगे, बात वाज़े भी, वह उलाइका हुमुल मुफ्लिहून। और फिर उसके बाद वला तकूनू कल्लज़ीना तफर्रकू। अब इससे आप अंदाज़ा करें कि ये फ़िरक़े वारियत वाला मसला क़ुरान की नज़र में कितना अहम है। उन लोगों के तरीक़े से मत हो जाना कि जो फ़िरक़े फ़िरक़े हो गए, टुकड़े टुकड़े हो गए। वख्तलफू, और आपस में इख्तलाफ़ करने लगे। मिन बादी मा जाअहुमुल बय्यनात, इसके बाद के उनके ऊपर रोशन निशानियाँ खोल दी गईं। हिदायत एक रोशन निशानी के तौर पर उनके लिए खोल दी गई, और फिर उसके बाद भी उन्होंने आपस में झगड़े किए, इख्तलाफ किए, और टुकड़े टुकड़े हो गए, फिरके फिरके हो गए। और अब यहाँ पर आकर एक बहुत सख्त जुमला आ रहा है, वह उलाइका लहुम अज़ाबुन अज़ीम। अच्छा, आप मुझे एक बात ये बताएं कि ये जो पूरा हमारा कॉन्टेक्स्ट चल रहा है पीछे आयत नंबर 100 से या 102 से भी कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह, ये सारी बात हो किससे रही है, अहले ईमान से। तो अब यहाँ पर खुदा जब कह रहा है कि फ़िरक़े ना करो, हिदायत और हक खुलने के बाद इख्तलाफ में ना पड़ो, ऐसे लोगों के लिए अज़ाब अज़ीम है, तो ये किससे बात हो रही है, किससे बात हो रही है, काफिरों से। और इसी चीज़ को मैंने बहुत ज़्यादा पॉइंट आउट किया है कि ये जो हमारा एक नोशन है ना, हमारे पास जो एक नज़रिया है कि जी हम तो मोमिन हो गए, अब कुछ नहीं है, अब जन्नत में जाना ही जाना है, प्लीज़ इसको सही कर लें, इस वाले मसले को सही कर लें, ऐसी किसी किस्म की भी कोई गारंटी हमको नहीं दी गई है। यानी जाहिरी ईमान पर जन्नत की गारंटी कहीं भी नहीं है जब तक कि हम ईमान के तकाजे पूरे ना करें। ईमान के हवाले से खुदा ने हमको शराइत बयान की है, उन शराइत को जब तक पूरा ना करें कोई गारंटी नहीं है इस बात की। तो अब आप खुद इस जुमले को देख लें कि अजाब अजीम किस पर है, उन्हीं लोगों पर है कि जो अपने आप को कहते हैं मोमिन है लेकिन फिरके फिरके और इख्तलाफ और झगड़े के अलावा उनका कोई काम नहीं है। यह अजाब अजीम उन पर है। ठीक, यानी इसमें अगर आप मेरी राय पूछते हैं तो मुझे तो जितना गौर करने के बाद यही समझ में आया है कि किसी भी फिरके में दीन नहीं है। यानी या यूं कह लें कि दीन में फिरका नहीं है और किसी भी फिरके में हकीकी दीन नहीं है। यानी जो दीन खुदा है ना वो फिरके बंदी को कबूल ही नहीं करता है। और उसकी बुनियाद क्या है देखें, उसको मैं आपको एक बिल्कुल सादा सी बात बयान कर दूं जो इंशाअल्लाह काफी हद तक क़ानिअ होगी। दीन की बुनियाद किस चीज पर है, किस चीज पर है? और हकीकत और सच्चाई की वहदत पर है, तौहीद पर है। ठीक है, दीन की बुनियाद इस पर है ही नहीं कि मैं ये कहूं कि ये सच मेरा है और आप कहें कि ये सच मेरा है और फिर इन दोनों किस्म के सच में सदाकतों में टकराव हो जाए, ये दीन नहीं है। दीन जो है वो एक हकीकत वाहिद है। ठीक है, और वो हमेशा यूनिवर्सैलिटी और तौहीद को कबूल करता है और उस पर ही बेस होता है। तो जहां जहां भी ये वाला स्टाइल आ जाता है ना कि ये मेरा है और ये तुम्हारा है, ये मैं हूं ये तुम हो, ये मेरा दीन है ये तुम्हारा दीन है, वहीं से ही फिरके जन्म लेते हैं, वहीं से ही फिरके वारियत पनपती है और वहां से वो तमाम की तमाम चीजें इसी कैटेगरी में दाखिल हो जाती हैं। ठीक है, यानी कि अगर हम आइम्मा अलैहिस्सलाम के हवाले से देखें, रसूल खुदा के हवाले से देखें, या जिन नबियों का जिक्र खुदा ने कुरान करीम में किया उनकी सारी बातें, उनमें आप मुझे गौर करके बताएं कि कहीं भी मनो तू है, यू एंड मी है। हज़रत मूसा ने जाके फ़िरौन से इस पर बहस की है कि ये मेरा दीन है, ये मैं बोल रहा हूँ, ये मैं समझ रहा हूँ, ये है और तुम ये, ऐसी बहस की है कभी? उन्होंने तो साफ कहा मैं कुछ हूँ ही नहीं। हर पैगंबर आके यही बात करता है कि मैं कुछ भी नहीं हूँ, मेरे ऊपर एक जिम्मेदारी है इबलाग की, पहुँचाने की, जो खुदाए वाहिद और वहदहू ला शरीक ने मेरे ऊपर लगाई है और मैं उस जिम्मेदारी को पूरा कर रहा हूँ, बाकी सब तुम्हारी मर्जी है, मानते हो नहीं मानते हो, कबूल करते हो रद्द करते हो। तो हकीकी दीन की जो पहचान है ना कि वो फिरके वारियत, यानी फिरके वारियत की बुनियाद शुरू ही वहाँ से होती है जब आप आई वर्सेस यू पर आते हैं। दीन हमेशा हक वर्सेस बातिल की बात करता है, राइट वर्सेस रॉन्ग को प्रमोट करता है, उसमें आई और यू वाला कोई कंसिडरेशन ही नहीं है। ठीक है, तो इस बिना पर, यानी कि जहां भी, और यही बात है भी, नसीहत भी है कि आप दीन हमेशा वहां से लें, उसके पास जाएं कि जो हमेशा आपको ये कहता है कि मैं कुछ भी नहीं हूं, मैं सिर्फ और सिर्फ, अगर मेरे लिए मेरी कोई हैसियत है तो वो सिर्फ और सिर्फ क्या है कि खुदा ने मुझ पर मेहरबानी की है कि मुझे एक ज़रिया बनाया है अपने दीन की बात किसी को सुनाने का या बताने का, बस। मैं उससे ज़्यादा कुछ भी नहीं हूँ, ये ना मेरा नज़रिया है ना मेरा कुछ है। और जो सबसे बड़ी बात है कि दीन पर सबसे ज़्यादा, दीन की पाबंदी सबसे ज़्यादा किस पर लागू होती है? खुद नबी पर, खुद इमाम पर, ठीक है। यानी कि बाज़ आयतों में खुदा ने यहाँ तक कहा है रसूल को कि ये हमने तुमको हुक्म जिहाद दिया है ना, तुम मोमिनीन को आमादा करो, और अगर कोई तुम्हारे साथ नहीं आए तो अकेले जाओ। कोई तुम्हारे साथ नहीं आए, तैयार ना हो तो आप अकेले जाइए, अकेले खड़े हो जाइए ताकि, ठीक। तो इस बिना पर ये स्पिरिट जो है ना, कि स्पिरिट ऑफ फिरके वारियत अलग है, स्पिरिट ऑफ दीन खुदा बिल्कुल अलग है। वो हकीकत जुई है, हक शनासी है और वहदत है जो दीन खुदा है। और फिर ये आयत 110 भी देख लें कि जिसमें बीच में और बयानात हैं, लेकिन यहाँ पर बात हो रही है कुन तुम खैरा उम्मतिन, वहाँ पर बात हो रही थी 104 में कि तुम में एक ऐसी उम्मत होना चाहिए, यहाँ पर बात हो रही है कुन तुम खैरा उम्मतिन, बीच में कुछ और भी चीज़ें हैं कि तुम बेहतरीन उम्मत हो, खैर उम्मत हो। उखरजत लिन्नास, जो लोगों के लिए निकाले गए हो, सामने लाए गए हो। क्यों? तामुरूना बिलमारूफ व तनहाउना अनिल मुनकर, तुम इसलिए खैर उम्मत हो कि तुम मारूफ का अमर करते हो और मुनकरात से रोकते हो। व तुमिनूना बिल्लाही, और अल्लाह पर ईमान लाते हो और ईमान रखते हो। वलौ आमना अहलुल किताबी लकाना खैरन लहुम, अगर अहले किताब में से भी लोग जो हैं वो ईमान ले आते इसी तरीके से तो उनके लिए बेहतर होता। मिन हुमुल मुमिनून, उनमें से कुछ मुमिनीन हैं, व अक्सरहुमुल फासिकून, लेकिन उनकी अक्सरियत क्या है? फासिक है। ठीक, ये बात समझ में आ गई कि हमारे लिए नंबर वन रिकमेंडेशन क्या है? क्या है नंबर वन? हबलुल्लाह को थामने की बिना पर इत्तेहाद, हरगिज हरगिज तफरका और इख्तलाफ नहीं करना। इन इख्तलाफ, कौन से इख्तलाफ? नजरियाती इख्तलाफ नहीं, बहस वाले इख्तलाफ नहीं, बल्कि झगड़े वाले इख्तलाफ, यानी वो इख्तलाफ जो फिरकों को जनरेट करता है, वो इख्तलाफ नहीं करना। ठीक, बात वाजे हो गई। और उसके बाद नंबर थ्री रिकमेंडेशन क्या है? अमर बिल मारूफ और नहीं अज मुनकर, और अगर इससे गफलत बरती तो फिर मामलात बहुत ख़तरनाक सिमत में चले जाएंगे। अच्छा, अब इसके बाद एक और पहलू जो मोमिनीन के लिए बयान किया गया और बहुत अहम है, मैं इंशाअल्लाह उसकी तरफ आज इशारा करना चाहता हूँ ज़रा तफसील से। और वो हमने उन आयतों में भी पढ़ा था जो आयत विलायत, विलायत वाली आयतें आपको याद हैं कौन सी हैं? सूरह मायदा, ठीक है। वो आए, मतलब विलायत तो 55 है, लेकिन वो पूरा ग्रुप है ना 51 to 59, उस पूरे को पढ़ना ज़रूरी है विलायत के मज़मून को समझने के लिए। उन पूरी 10 आयतों को पढ़ के समझना ज़रूरी है जिस पर हम पहले बात कर चुके हैं। और उधर मेन रिकमेंडेशन क्या थी मोमिनीन के लिए? कि तुम यहूद और नसारा को अपने औलिया मत बनाओ, दुरुस्त। तो अब रिकमेंडेशन नंबर 4 उसी लाइन में, कौन सी? के गैर को अपना वली, यानी वली किस सेंस में आएगा यहां पे? इतनी कुर्बत हो کہ وہ تمہارے معاملات میں شامل ہو جائیں. ولی ایک اس سینس میں آئے گا, اور دوسرا اس سینس میں آئے گا کہ وہ تمہارے سرپرست بن جائیں, یعنی تم ان سے ہدایات لو, تم ان سے مشورے لو, تم ان کی رہنمائی میں زندگی بسر کرو. یہ دو معنی میں ولایت آئے گی. ٹھیک ہے, ان کو ولی اتخاذ نہ کرنا اپنا. اب یہ ریکمنڈیشن نمبر 4 ہے امت مسلمہ کے لیے, ہمارے اجتماعی امور کے لیے. اور اسی حوالے سے ایک جو بیان ہے وہ بڑا اہم ہے. میں ایک سورہ محمد, شاید آپ کو یاد ہو, سورہ محمد کے اندر ایک بیان اور پھر اسی سے ملتا جلتا سورہ مجادلہ کہ اس پر آج ہم بات کرتے ہیں انشاءاللہ ذرا تفصیل سے. اچھا, یہ آیت ہے 24 تو خیر یہ ہے, افلا یتدبرون القرآن ام علی قلوب اقفالها. یعنی یہ آیت میں تبرکن, کیونکہ یہ بڑا اہم ایک بیان ہے بلکہ مطالبہ ہے خدا کا, افلا یتدبرون القرآن, کیا پس نہیں یہ لوگ تدبر کرتے قرآن میں. تدبر کا مطلب کیا ہے؟ ویری امپورٹنٹ ورڈ ٹو ریممبر. عام معنی یہی ہے, لیکن اگر آپ عربک میں اس کے روٹ میننگ پہ جائیں تو کیا مطلب ہوگا؟ دبر کس کو کہتے ہیں؟ پیٹھ, پشت. صحیح. تدبر کا مطلب یہ ہوتا ہے کہ پیٹ کے پیچھے دیکھنا. یعنی آپ عام طور سے جب دیکھتے ہیں تو کیا دیکھتے ہیں؟ کسی کا فیس دیکھتے ہیں, چہرہ دیکھتے ہیں. قرآن کہہ رہا ہے نہیں, تمہیں کس قابل ہونا چاہیے؟ پیٹ کے پیچھے دیکھنے. پیٹ کے پیچھے دیکھنے کا یعنی اسی سے بات آئی سوچنا. مثال کے طور پر ایک مثال میں آپ کو دوں کہ یہ کام پہلے بہت ہوتے ہیں, ابھی بھی ہوتے تھے, کہ اگر کوئی کسی کو نقصان پہنچانے کی نیت سے آیا تو کیا ہوتے تھے کہ اپنے ہاتھ میں ایک چاقو یا خنجر لے کے اور کسی طریقے سے اپنا ہاتھ تھوڑا سا پیٹ کے پیچھے کر لیا, یا اور کوئی چیز نقصان پہنچانے والی, اور فیس پر مسکراہٹ ہے, فیس پر مسکراہٹ ہے اور پیٹ کے پیچھے خنجر ہے. تو اب آپ کیسے سمجھیں گے, کیسے اس دھوکے سے اپنے آپ کو بچائیں گے؟ کیسے بچائیں گے؟ اپیرنٹ کوئی چیز نہیں ہے, غور و فکر کرنے سے اور کچھ نشانیاں دیکھنے کے بعد سمجھ میں آئے گا کہ یہ مسکراہٹ اصلی نہیں ہے, اس میں کچھ گڑبڑ ہے. تو اس بنا پر پھر یہ لفظ تدبر کس سے جڑ گیا؟ غور و فکر کرنے سے. ٹھیک. تو لیکن اس کا مطلب کیا ہے کہ قرآن کریم ہم کو یہ کہہ رہا ہے کہ قرآن کا فیس کیا ہے؟ ورڈز ہیں. اور قرآن کے اندر, یعنی قرآن کے پس پشت کیا ہے؟ اس کی معنویت ہے, اس کا باطن ہے, اس کی گہرائی ہے. تو افلا یتدبرون القرآن کا مطلب کیا ہے؟ کہ تم تلاوت نہیں کرتے, یہ مطلب ہے. تم لفظوں کے بیونڈ کیوں نہیں جاتے؟ تم قرآن کے باطن میں کیوں نہیں جاتے؟ تم لفظوں کے پیچھے گہرائیوں میں کیوں نہیں اترتے؟ ام علی قلوب اقفالها, یا دلوں پر تالے لگے ہوئے ہیں. اور اس سے بھی یہ بات سمجھ میں آ رہی ہے کہ یہ کام کہاں سے ہوگا؟ قلوب سے ہوگا. بہرحال یہ میں نے کہا بیچ میں ایک تبرکن ہم اس کو بیان کر دیں. اب وہ آیتیں جو ہمیں بات کرنا ہے. ان الذین ارتدوا علی ادبارہم من بعد ما تبین لہم الہدى, بے شک وہ لوگ کہ جو اپنے پیٹ موڑ کر واپس چلے گئے. ٹھیک ہے, یعنی پہلے تمہاری طرف آ رہے تھے, رسول کی طرف بڑھ رہے تھے, جیسے ظاہراً دین قبول کر رہے ہیں, لیکن پھر کیا ہوا کہ ایک دم سے دے ٹرن بیک اینڈ مووڈ اوے. उसके बाद के उन पर हिदायत खुल चुकी थी, रोशन हो चुकी थी, और फिर उन्होंने ये काम किया। हिदायत रोशन होने के बाद रसूल से करीब होने के बजाय पीठ मोड़कर और वापस चले गए या किसी और तरफ निकल गए। क्यों? अश्शैतानो सव्वला लहुम व अमला लहुम। शैतान ने क्या किया कि उनके लिए तमाम चीज़ों को सजाया, बनाया और उनको मुख्तलिफ उम्मीदों में फंसाया। मुख्तलिफ किस्म की उम्मीदें, सब्ज़ बाग दिखाए और जिसकी बिना पर उन्होंने ये काम किया। अच्छा, अब देखें यहाँ पर एक बहुत बहुत अहम बात है, बहुत अहम बात है। हम भी अक्सर एक जुमला इस्तेमाल करते हैं कि शैतान ने बहका दिया, शैतान ने गुमराह कर दिया, लेकिन एक बहुत अहम सवाल ये उभरता है कि शैतान का बहकावा किसी इंसान पर असर क्यों करता है। ठीक है, ये बहुत बड़ा सवाल है। शैतान तो किसी को भी नहीं छोड़ता बहकाने के लिए, वो तो पैगंबर को भी नहीं छोड़ता वसवसे डालने से, लेकिन कुछ लोगों पर, बल्कि अक्सरियत पर ये शैतान के हरबे क्यों असरअंदाज होते हैं, क्यों कामयाब होते हैं? और उससे भी बड़ा सवाल यह है कि क्या शैतान के हथकंडों की कामयाबी इज़्ने खुदा से है या इज़्ने खुदा के बगैर है, यानी विद द परमिशन ऑफ अल्लाह है या विदाउट द परमिशन ऑफ अल्लाह है। ये दो बहुत बड़े, बहुत अहम सवाल आते हैं कि शैतान ने बहका दिया, उससे पहले ये दो सवाल आते हैं जिनका जवाब तलाश करना जरूरी है। ठीक है, तो इस बारे में हम क्या कहेंगे कि शैतान का असर बहकावे का विद द परमिशन ऑफ अल्लाह होता है किसी नफ्स पर या विदाउट द परमिशन ऑफ अल्लाह होता है? विदाउट अगर आप नऊज़ुबिल्लाह मान लें तो आपको क्या मानना पड़ेगा कि शैतान की ताकत खुदा से ज्यादा है, फिर आपको इसको कबूल करना पड़ जाएगा इस बात को। तो अब तीसरा सवाल ये आता है कि फिर अल्लाह परमिशन क्यों देता है, फिर अल्लाह परमिशन क्यों देता है किसी सोल के बारे में, किसी नफ्स के बारे में कि उस पर शैतान असरअंदाज हो जाए, शैतान उसके दिल में घुस जाए, क्यों परमिशन देता है खुदा इस बात की? ठीक है, यहां पर उसका एक जवाब है और बहुत पावरफुल जवाब है कि ये कौन से लोग हैं कि जो रसूल की तरफ आ रहे थे, हिदायत इन पर खुल गई थी, रोशन हो गई, और फिर शैतान के वसवसे और बहकावे इन पर असरअंदाज हो गए, ये मुंह मोड़ के चले गए रसूल के पास। क्यों, ऐसा क्यों हुआ? ज़ालिक, दैट इज़ अब वाई, खुदा वाई का जवाब दे रहा है। बे अन्नहुम कालू लिल्लज़ीना करेहू मा नज़्ज़लल्लाहु सनुतीउकुम फी बाज़िल अम्र। ऐसा इसलिए हुआ कि इन लोगों ने, यानी इनके सामने वो लोग आए जो ये कह रहे थे कि अल्लाह ने जो भी नाजिल किया है हम उससे कराहियत रखते हैं, हम नहीं पसंद करते उस बात को, यानी कह रहे थे या अपने अमल से शो कर रहे थे। इन लोगों ने, यानी किन लोगों ने, आप थोड़ा सा माइंड में वो बना लीजिएगा मैसेली के, एक कौन सा ग्रुप है कि जो हिदायत के रास्ते पर आते आते पलट के वापस चले गए, और क्यों पलट के चले गए कि शैतान के बहकावे उन पर असरअंदाज हो गए, शैतान की दिखाई हुई झूठी उम्मीदें उनके दिलों ने, नफूस ने कबूल कर ली। ये एक ग्रुप है। दूसरा ग्रुप कौन सा सामने आ रहा है कि वो ग्रुप है कि जो खुदा के नाजिल किए हुए पैगाम से कराहियत रखता है। कराहियत का मतलब समझते हैं ना, दे डू नॉट लाइक इट, दे डू नॉट एक्सेप्ट इट, ठीक है, दे डू नॉट एक्सेप्ट के भी आगे का मसला मसला है, दे डू नॉट लाइक इट। तो ये वाले लोग जो थे कि जो पहले हिदायत के रास्ते पर आ रहे थे, इन्होंने उनसे कंटैक्ट करने के बाद कहा कि हम बास चीज़ों में तुमको फॉलो करेंगे, तमाम चीज़ों में नहीं, बास चीज़ों में तुमको फॉलो करेंगे, यानी वी आर एलाइज, और कुछ मामलात में हम क्या हैं, सनोती और कुम, हम आपकी इताअत करेंगे। अब आपको समझ में आ रहा है खुदा इस मसले को कितना सीरियस लेता है, बात वाजे हो रही है कि खुदा की बारगाह में दीन में ये मसला, और बहुत सारे मकामात पर कि अगर हम जहाँ पे देखते हैं ना कि हिदायत असरअंदाज नहीं हो रही, हम आगे नहीं बढ़ पा रहे राहें, तो बहुत बड़ा रीज़न ये पॉसिबल है कि हम इस बात को स्क्रूटिनाइज करें कि कहीं हमारा इत्तेहाद उन लोगों से तो नहीं है कि जो खुदा की नाजिल की हुई चीज़ों से कराहियत करते हैं। दुश्मन खुदा की भी बात नहीं हो रही है, उससे कराहियत करते हैं, रखते हैं। वल्लाहु यालम इसरारहुम, बात वाज़े हो रही कि इस बिना पर खुदा ने हिदायत की इनपुट को रोक लिया और शैतानी वसवसे और मक्कारियों को परमिशन दी कि तुम इसके दिलों पर असरअंदाज हो जाओ और इनको ले जाओ। दे आर नॉट वर्दी ऑफ ट्रेवर्सिंग द पाथ ऑफ हिदायत। परमिशन का मतलब यही होता है ना कि जैसे देखें, हम सब के लिए बाय डिफॉल्ट खुदा की तरफ से एक शील्ड है जो हमें आफात ज़ाहिरी और बातिनी दोनों से महफूज रखती है। जब तक के इंसान उस शील्ड को खुद ब्रेक ना कर दे, सही? तो ये वाली जो बात थी ना कि उन लोगों से इत्तेहाद करना, उनकी कुर्बत और उनके पास जाके ये डिक्लेयर करना कि जी हम बास चीज़ों में आपके फॉलोअर हैं, तो यानी अब खुदा ने कहा कि नहीं, ये हिदायत के दिए जाने के काबिल नहीं है, ये इस काबिल हैं कि इनको शैतान अगवा कर ले। और अगला जो आयत है ना वो बहुत ही ख़तरनाक है, फ़कैफ़ा इज़ा तवफ़्फ़तहुमुल मलाइका, उस वक्त क्या कैफियत होगी जब मलाइका इनको मुतवफ़ी करेंगे, यानी इनका वक्त इंतकाल, इनकी रूहों को इनके नफूस को निकाल रहे होंगे। किस हालत में निकाल रहे होंगे, यज़रिबूना वुजूहहुम व अदबारहुम, इनके चेहरों पर और इनकी पीठ पर हिट करते होंगे, स्ट्राइक करते होंगे, मारते होंगे। और इसमें इमाम खुमैनी ने लिखा है उनका मोहम्मद अली शाहबादी का जुमला अपने उस्ताद इरफान का, कि उन्होंने कहा कि इस जुमले के इन्हें ख़ास तौर से क्या मतलब हुआ कि मुंह पे मारना और पीठ पे मारना, तो उन्होंने कहा कि इसका मतलब यानी इंसान जब इस दुनिया से निकल रहा होता है तो एक मलाइका वो होते हैं जो दुनिया में निज़ाम संभालते हैं, दुनिया का निज़ाम जिनके हाथों में होता है, और दूसरे मलाइका वो हैं कि जो आलम बरज़ख़ में, आलम मिसाल में। तो मोमिन की हालत ये होती है कि जब वो इस दुनिया से इंतकाल करता है तो दुनिया के मलाइका यानी मलाइका मुल्क उसको खुदा हाफिज़ कहते हैं और मलाइका बरज़ख़ उसको खुशामदीद कहते हैं, लेकिन इनका क्या हाल है, एकदम उल्टा है कि दुनिया वाले मलाइका इनकी पीठ पर मारते हैं कि निकलो यहाँ से, और आखिरत वाले यानी बरज़ख वाले मलाइका इनके मुंह पे मारते हैं कि तुम क्या हाल बना के आए हो। अब आप देख रहे हैं यहाँ किसी कुफ्र शिर्क की बात है, किसी कुफ्र शिर्क की बात है, किस बिना पर यह अंजाम हो रहा है, کہ ان لوگوں سے جو اللہ کے نازل کیے ہوئے پیغام اور ہدایت سے کراہیت رکھتے ہیں ان سے الائنس بلڈ کرنا اور ان کی فالوورشپ. تو دنیا میں خدا نے اس بات کو پرمٹ کر دیا کہ ٹھیک ہے اب شیطان والی شیلڈ ختم, وہ حفاظت ختم, اور نکلتے ہوئے یہ انجام. ذَلِكَ بِأَنَّهُمُ اتَّبَعُوا مَا أَسْخَطَ اللَّهَ, کیوں؟ اس لیے کہ انہوں نے اس کو فالو کیا جس سے خدا ناراض ہوا. وَكَرِهُوا رِضْوَانَهُ, اور اللہ کی رضوان سے کراہیت کی. تو آپ لوگوں کو بات سمجھ میں آ رہی ہے کہ مسلمان ہونا اتنا آسان کام نہیں ہے, اور مومن ہونے کے حوالے سے اجتماعی ذمہ داریاں کتنی ہیں. اب یہ پیورلی ایک اجتماعی مسئلہ ہے نا, کہ ہم جس معاشرے اور سوسائٹی میں رہتے ہیں تو اخوت, ولایت, الائنس کس سے بنانا ہے. یہ نہیں کہ جہاں پر ہمیں خالی مالی فائدہ نظر آ رہا ہے, جہاں پہ بزنس بہتر ہو جائے گا, جہاں پر دیگر باتیں بہتر ہو جائیں گی تو ہم کہیں ٹھیک ہے, ہم صحیح ہے, ہم آپ کی اطاعت کرنے کو ہم تیار ہیں. اس میں ان سارے بیانات میں دیر از نو منسنگ آف ورڈز, کوئی وہ نہیں ہے کہ آپ کہیں کہ جناب یہ انفیرنس ہے یا یہ مطالب نکل رہے ہیں. مطالب نہیں, بالکل صاف بات ہے کہ اگر تم نے ان لوگوں کو فالو کیا یا اس چیز کو فالو کیا جس سے خدا ناراض ہے, رضوان الہی کو ناپسند رکھا, فَأَحْبَطَ أَعْمَالَهُمْ, اعمال ان کے کیا ہو گئے؟ ہبط ہو گئے, اعمال ختم ہو گئے. یعنی اعمال ہبط ہونے کا مطلب کیا ہے؟ اعمال نلیفائی ہو گئے. اعمال ہبط ہونے کا مطلب یہ نہیں ہے کہ عمل کیا نہیں انہوں نے, عمل ہبط ہونے کا مطلب یہ ہے کہ انہوں نے عمل کیا لیکن وہ تمام کے تمام اعمال نلیفائیڈ, ختم, تباہ. ٹھیک, یہ جو بھی ہم نے پڑھا تھا سورہ محمد آیت 25 سے آگے دو تین آیتیں. اب ہم سورہ مجادلہ پر آتے ہیں. سورہ مجادلہ کا نمبر 58 ہے اور آیت نمبر 14. أَلَمْ تَرَ إِلَى الَّذِينَ تَوَلَّوْا قَوْمًا غَضِبَ اللَّهُ عَلَيْهِمْ, کیا نہیں دیکھا تم نے ان لوگوں کی طرف جو کن سے تولا رکھتے ہیں, اس قوم سے جس پر اللہ غضبناک ہوا. ٹھیک, کیا تم نے ان لوگوں کی طرف. اچھا, سورہ مجادلہ کا میں آپ کو وہ بھی بتا دوں, شان نزول بھی بتا دوں. یہ سورہ جو ہے اس کا قرآن کی جو موجودہ ترتیب ہے اس میں نمبر 58 ہے, لیکن ایک ترتیب وہ بھی ہے کہ جو آیات کے نزول کے حوالے سے. ٹھیک ہے, یعنی جیسے پہلی آیت جو نازل ہوئی تھی وہ سورہ علق تھی جس کا ابھی نمبر 96 ہے, اس کے بعد شاید سورہ قلم آئی تھی 68, پھر سورہ مزمل آئی تھی 73 and so on. یہ سورہ جو ہے سورہ مجادلہ, یہ ابھی ویسے 58 ہے لیکن یہ مدنی ہے اور یہ تقریباً لاسٹ 15 صورتوں میں سے ایک ہے جو رسول پہ نازل ہوئی ہیں. ٹھیک ہے, آخری 15 صورتوں میں سے جو حضور پر آئی ہیں, بالکل اینڈ اینڈ میں آئی ہے مدینہ میں. تو مدینہ میں یا مدنی صورتوں میں مینلی مخاطب کون ہے؟ مسلمان ہیں, اہل ایمان ہیں, زیادہ تر انہی کے سامنے یہ ساری باتیں ہو رہی ہیں. کیا تم نے نہیں دیکھا ان لوگوں کی طرف جو کن سے تولا رکھتے ہیں, اس قوم سے جن پر خدا غضبناک ہو گیا. کیونکہ मदीने में आने के बाद भी ये प्रॉब्लम थी थ्रू आउट मुसलमानों के लिए, क्योंकि यहूदी जो थे वो फाइनेंशियली स्ट्रॉन्ग थे, इस किस्म के मसाइल, मुसलमान इतने ज़्यादा वेल ऑफ नहीं हुए थे, अहले किताब का वो तमाम चीज़ें भी थी, इन्हें बहुत सारे इस किस्म की सोशल प्रॉब्लम्स थी, जिसकी वजह से मुसलमान जो थे वो बार बार इधर उधर, इन्हें मुसलमानों में से ग्रो ढिलमुल होते रहते थे, उनकी तरफ मुतवज्जे होते थे। मा हुम मिनकुम वला मिन हुम, ये वो लोग हैं कि जो लाइक रोलिंग स्टोन्स हैं, थाली का बैगन है, ना ये तुम में से हैं ना ये उनमें से हैं, ठीक है। ये फकत और फकत किसके बंदे हैं? अपने मफादात के बंदे हैं। और ये उनके साथ तवल्ला क्यों रखते हैं, उनकी उनके साथ रिश्ते विलायत क्यों कायम करते हैं उस कौम के साथ, कि उन्हें अपने मटेरियल बेनिफिट्स वहां पर दिख रहे होते हैं। वह याहलफून अलल कज़बे वहुम याअलमून, और ये झूठ पर हलफ उठाते हैं, यानी झूठी कस्में खाते हैं। और किस बात पे झूठी कस्में खाते हैं? बुनियादी तौर से इस बात पर झूठी कस्में खाते हैं कि ए रसूल हम आपके साथ हैं, ए मुसलमानों हम तुम्हारे साथ हैं। वहुम याअलमून, और ये अच्छे तरीके से इल्म रखते हैं कि ये क्या कर रहे हैं। अअद्दल्लाहु लहुम अज़ाबन शदीदा, खुदा ने इनके लिए अज़ाब शदीद तैयार करके रखा है। इन्नहुम साआ मा कानू यअमलून, तो ये उन लोगों से तवल्ला रखना। और फिर उसके बाद एक और चीज़ आ गई, दो रुखी, डबल फेसडनेस। ये खुदा को, जिसे हम अगर ये लफ्ज़ मैं इस्तेमाल कर सकूँ, शदीद नफरत है इस कैरेक्टर, ठीक है, इस बात को याद रखिएगा। खुदा को इस कैरेक्टर से ये इधर उधर लुढ़कने वाले के जहाँ मफाद मिला नज़र आया उधर हो गए, शदीद नफरत है। और ये उसके बाद ऊपर उसके क्या करते हैं, इत्तखज़ू अईमानहुम जुन्नतन, ये अपनी कस्मों को ढाल बना कर लाते हैं। यानी क्या मतलब हुआ कि जब मोमिनीन उनको पॉइंट आउट करें, देखो तुमने उस वक्त ये किया था, तुमने उस वक्त ये हरकत की थी, तो वो क्या करेंगे, फिर कस्में खाएंगे, कस्में खाएंगे। और उन कस्मों को ढाल बनाना, यानी कि वो बनाना अपने फेस सेविंग के तौर पर, सेफ्टी के तौर पर सामने लाना कि नहीं भाई हम ऐसे नहीं, हमने ये काम नहीं किया। और फिर ये का क्या काम करते हैं उसके साथ साथ, ये लोग फद्दू अन सबील अल्लाह, लोगों को अल्लाह की सबील से रोकते हैं, अल्लाह के रास्ते से रोकते हैं। तो इन लोगों के लिए इनके पास जितने भी अमवाल हों, जितने भी औलाद हों, लन तुग़निया अन्हुम अमवालुहुम वला औलादुहुम मिन अल्लाह शैया, खुदा के मुकाबले में इनके माल और इनकी औलाद किसी काम आने वाली नहीं है, इनको गनी नहीं कर सकती। उलाइका अस्हाबुन्नार हुम फीहा खालिदून, इस्तअवज़ा अलैहिमुश शैतान, शैतान ने इन पर गलबा हासिल कर लिया है। फअंसाहुम ज़िक्रल्लाह, और इन्हें अल्लाह की याद भुला दी है। उलाइका हिज़्बु शैतान, ये कुरान करीम में वो जगह है कि जहाँ पर खुदा ने किसकी बात की है, हिज़्बु शैतान, शैतान का लश्कर, शैतान का ग्रोह। और यानी अगर हम इसमें थोड़ा सा डेप्थ में जाएं, तो ये शैतान का ग्रोह किस में मौजूद है, मुसलमानों में। ये जो हिजबा शैतान है, ये कौन है, ये किस किस्म के मुसलमान है, कि जो अपने मफादात की खातिर दीन से गद्दारी करते हैं और इनहराफ करते हैं। یہ ہیں حزب الشیطان، یہ شیطان کا لشکر ہے. اب اس کے بعد آخری آیت سورہ مجادلہ کی جو اس کے کنٹراسٹ کو بیان کرتی ہے اور اس بحث کو مطلب کامل کر دیتی ہے. لا تجدو، تم نہیں پاؤ گے، یو ول نیور فائنڈ، قوما یؤمنون باللہ والیوم الآخر، اس قوم کو جو اللہ اور یوم آخرت پر ایمان رکھتی ہے، یعنی حقیقی ایمان رکھتی ہے، ان کو تم کبھی نہیں پاؤ گے. کس حالت میں نہیں پاؤ گے؟ یوادون من حاد اللہ ورسولہ، کہ وہ ان سے مودت رکھیں جو اللہ اور اس کے رسول کو اپوز کرتے ہوں. تو مومنین کی بہت بڑی نشانی کیا ہے؟ اور اسی لیے میں نے کئی دفعہ آپ لوگوں کی خدمت میں عرض کیا کہ ایمان کی اور پریکٹیکل ایمان کی سب سے بڑی شرط ولایت ہے. ولایت انسان کی اور قوم کی ڈیسٹنی کو ڈٹرمن کرتی ہے. تم کبھی بھی نہیں پاؤ گے، جو حقیقی مومنین ہیں، خدا اور آخرت پر ایمان رکھنے والے، کہ وہ ان سے مودت رکھیں گے جو اللہ اور اس کے رسول کے اپوزٹ ہیں یا ان کو اپوز کرتے ہیں. اور اس کے آگے کے جملے اور خطرناک ہیں. وَلَوْ كَانُوا آبَاءَهُمْ أَوْ أَبْنَاءَهُمْ أَوْ إِخْوَانَهُمْ أَوْ عَشِيرَتَهُمْ، چاہے وہ مخالفت کرنے والے ان کے باپ داداؤں میں سے ہوں، چاہے ان کے بیٹوں اور آل اولاد میں سے ہوں، چاہے ان کے بھائی ہوں یا ان کے قبیلے اور قوم والے ہوں. تب آپ کو سمجھ میں آ گیا اس میں اس کا بھی جواب ہے نا، فرقہ واریت والی بات کا، کہ دین کے اندر اس طریقے سے کوئی کنسیڈریشن ہی نہیں ہے. بات سمجھ رہے ہیں؟ نہیں کہ خدا کس کس کو ایلیمینیٹ کر رہا ہے، باپ دادا، بیٹے، آل اولاد، بھائی اور قوم قبیلہ، بچا کون پھر؟ یعنی اگر ان میں سے کوئی بھی خدا اور اس کے رسول کی مخالفت کرنے والا ہوگا تو مومنین کو، مومن قوم کو، تم کبھی بھی ان سے مودت رکھنے والا نہیں پاؤ گے. مودت کا مطلب ہے کہ عملاً قریب ہوں، محبت کا رشتہ رکھیں، انٹریکٹ کریں اور وہی ولایت والی منزل پر آئیں. اگر تم ایسے ہو تو پھر کیا ہوگا؟ اولئک کتب فی قلوبہم الایمان، ایسے مومنین وہ ہیں کہ جن کے دلوں پر اللہ نے ایمان کو لکھ دیا ہے، جن کے دلوں پر، قلوب پر خدا نے ایمان کو لکھ دیا ہے. اور دلوں پر لکھنے کا مطلب کیا ہے؟ اور اگر وہ بھی دست قدرت خدا سے دلوں پر ایمان لکھ دیا گیا، یعنی مطلب یہ ہے جن کا ایمان سرٹیفائیڈ بھی ہے، ایکسیپٹڈ بھی ہے اور پرماننٹ بھی ہے، یہ وہ لوگ ہیں. تو اس کی شرط آپ نے دیکھی کیا ہے؟ اگر میں اور آپ اپنے دلوں پر خدا کے ہاتھ سے ایمان لکھوانا چاہتے ہیں تو اس کی بنیادی شرط کیا ہے؟ کہ ان لوگوں سے مودت نہیں ہونا ہے کہ جو خدا اور اس کے رسول کے مخالف ہیں، چاہے وہ میرے گھر میں کیوں نہ موجود ہو ایسا انسان، خدا نہ خواستہ، اللہ نہ کرے. ٹھیک؟ اور یہی وہ چیز ہے کہ جو صدر اسلام میں سامنے آئی تھی، اور یہی وہ بات ہے، یعنی یہ فنومنن جو امام علی علیہ السلام نے نہج البلاغہ میں آپ کے جملے ہیں، کہ ہم نے اپنے سگے رشتہ داروں کے خلاف اسلام کی حمایت میں تلوار اٹھائی اور چلائی، سگے رشتہ داروں کے خلاف، ان کے مقابلے میں. تو اب یہاں سے جو اجتماعی تقاضے ہیں نا، اب آپ دیکھتے جا رہے ہیں، اب یہ میں کوئی بات اپنی طرف سے نہیں بول رہا ہوں، کہ اس میں میری ذمہ داری خالی یہ ہے کہ جو بھی پیغام خدا ہے وہ صحیح طریقے سے سچے طریقے سے سامنے رکھ دیا جائے۔ تو اس بات کو آپ ملاحظہ کریں کہ کیا ہے یہ ہماری ریکوائرمنٹ نمبر 4 تھی امت مسلمہ کے حوالے سے، جو خدا ہمیں نیشن بلڈنگ کے لیے جو تمام کے تمام اصول اور قوانین ہمیں بتا رہا ہے اس میں یہ پوائنٹ نمبر 4 ہے۔ ٹھیک ہے، پہلا کیا ہے؟ واعتصموا بحبل اللہ، اور واعتصموا بحبل اللہ کا مقدمہ کیا ہے؟ واعتصموا باللہ، کہ جب تک تم خدا کو نہیں پکڑو گے حبل اللہ کو بھی نہیں پکڑ سکو گے۔ اس کے بعد لا تفرقوا، فرقہ نہیں۔ تیسری چیز امر بالمعروف، دعوت الی الخیر اور نہی از منکر۔ اور چوتھی بات ان لوگوں کی مودت نہیں کہ جو کسی بھی طریقے سے خدا اور رسول کے اپوزٹ ہیں یا خدا کی نازل کی ہوئی پیغام سے کراہیت رکھتے ہیں۔ دنیا اور آخرت سب گئی اگر اللہ نہ کرے، اللہ نہ کرے ان سے مودت و ولایت والے رشتے استوار ہو گئے۔ اور اگر اس جگہ پر ہم مضبوط رہے تو کیا ہوگا کہ پھر خدا دلوں میں ایمان کو لکھ دے گا، اور کیا ہوگا اس کے بعد؟ ایک اور بھی بہت بڑا انعام ہے، اور ظاہراً اس دنیا کی زندگی میں وَأَيَّدَهُمْ بِرُوحٍ مِّنْهُ، اور خدا اپنے پاس سے روح کو مقرر کرے گا کہ جو ان مومنین کی مدد کرے گی لائف میں۔ روح، اب میرے پاس وقت نہیں ہے کہ میں روح کو تھوڑا سا، لیکن آپ سمجھ لیں کہ جیسے امام علیہ السلام نے، جیسے آپ سمجھ لیں کہ جبرائیل جیسا کوئی فرشتہ آپ کے ساتھ ساتھ آپ کی زندگی میں ہو، یعنی ان مومنین کے حوالے سے کہ دلوں پر ایمان لکھ دیا گیا اور روح خدا کی تائید زندگی میں، اور وَيُدْخِلُهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، آخرت میں وہ جنتیں، ٹھیک ہے، جنات پلورل ایک نہیں۔ اور یہاں پر وہ جملہ ہے کہ جو بہرحال، یعنی بعض اوقات ہم اس جملے کو ہلکا لیتے ہیں اور اس کی وجہ بھی فرقے واریت ہے۔ کون سا جملہ ہے؟ رضی اللہ عنہم ورضوا عنہ، کہ اللہ ان سے راضی ہوا اور وہ اللہ سے راضی ہو گئے۔ تو یہ بہت بڑے لوگوں کا مقام ہے، ٹھیک ہے نا، رضی اللہ عنہ یا عنہم، یہ بہت بڑے لوگوں کا مقام ہے۔ تو ہم یہ کہتے ہیں جی فلاں نے ان کے ساتھ رضی اللہ لگا دیا تو چلو بات ختم، چھٹی اس کی۔ تو فرقے واریت سے یہ ساری مصیبتیں آتی ہیں، یعنی اس طریقے سے چیزیں کچھ کی کچھ ہو جاتی ہیں۔ تو اب آپ سمجھ رہے ہیں ان مومنین کے لیے خدا بیان فرما رہا ہے، ان مومنین، اس معیار کے مومنین کے لیے، یعنی کہ اگر ہم کہیں کہ بس یہ انبیاء سے بس نیکسٹ ہی لیول ہے، یہ معصوم کا بس نیکسٹ ہی لیول ہے، یہ معیار کہ خدا جن کے دلوں پر ایمان کو لکھ دے اور جن کی تائید کے لیے روح کو مقرر کر دے۔ جبرائیل بھی روح الامین کہلاتے ہیں نا، روح وہ آپ کی زندگی میں شامل ہو جائے، بہت بڑا مقام ہے۔ تو رضی اللہ عنہم ورضوا عنہم اولئک حزب اللہ، یہ ہے اللہ کا حزب، یہ حزب اللہ۔ الا ان حزب اللہ ہم المفلحون، اور آگاہ ہو، جان لو کہ حزب خدا ہی ہے جو فلاح پانے والا ہے۔ تو بات واضح ہو رہی ہے کہ یہ اجتماعی امور یہ نہیں ہے جی مومن ہو گئے بس یہ کچھ دو چار کام ادھر ادھر اوپر کے کر لیے بس، تو اسی وجہ سے تو کچھ ہاتھ نہیں آتا ہمارے، اسی وجہ سے تو ہمارے معاشروں میں ہمارے اتنی بڑی بڑی آبادیوں سے کوئی نتیجے نہیں نکلتے۔ کہ اب آپ اس کو دیکھتے جائیے گا۔ تو آج ہم نے کون سی ریکوائرمنٹ ڈسکس کی؟ نمبر 4 مینلی، کہ اگر ہمیں ایک اسلامی معاشرہ بنانا ہے، ایمانی معاشرہ بنانا ہے، تو قرآن کریم اس کی تعمیر کے لیے، اس کے قیام کے لیے ہم کو کیا کیا گائیڈ لائنز اور اصول فراہم کرتا چلا جا رہا ہے، ٹھیک؟ اور یہاں سے ہم اس بات کو واضح طور سے سمجھ سکتے ہیں کہ اگر اس کی وائلیشن ہوگی، اس کی خلاف ورزی ہوگی، تو سب سے پہلے کیا چیز آئے گی؟ مسلمان قوم باقی رہ جائے گی، ایمان پر مبنی قوم نہیں بن پائے گی، ٹھیک ہے؟ ظاہراً مسلمان قوم رہ جائے گی، بڑی بڑی جمعیتیں ہوں گی، بہت بڑی بڑی آبادیاں ہوں گی، لیکن جن کو خدا کہہ رہا ہے کہ یہ میرا گروہ ہے، یہ میرا لشکر ہے، یہ میرے لوگ ہیں، وہ نہیں ہوگا، اور نہ وہ نتائج ملیں گے کہ جو پھر حزب اللہ کے ساتھ آتے ہیں، ٹھیک ہے؟ تو یہاں پر آج کی حد تک روکتے ہیں انشاءاللہ، پھر یہ گفتگو اور آگے چلے گی. اللہم صلی علی محمد و آل محمد. اگر کوئی سوال ہو تو بہرحال، آپ لوگوں کو پوچھنا ہے؟ ظاہر ہے، ہاں صحیح ہے، اس کا نتیجہ فرقے واریتی کی شکل میں نکلے گا، اس سے دوری کا، یعنی ان تمام ہدایات سے دوری کا جو نتیجہ ہوگا وہ یہی ہوگا کہ مسلمان آبادیاں فرقوں میں بٹی ہوئی ہوں گی.
تمام فرقوں کا یہ ماننا ہے کہ توحید اور نبوت سارے
جی،
کیا مسلمان قوم اس چیز کو پکڑ کے متحد ہو سکتی ہے جبکہ یعنی انٹرنلی فرقے واریت ہوگی، یعنی کوئی کسی کو فالو کر رہا ہوگا، کوئی کسی جیسے نماز میں پڑھنے کے ڈفرینٹ طریقے، دوسری چیز ہے اس چیز کو، بٹ اس چیز پہ متحد ہو جائے کہ وہ ایک اللہ کو اور اس کے نبی کو.
ہاں تو وہی آپ دیکھیں نا، پہلا اصول ہم کو کیا دیا؟ واعتصموا باللہ، ٹھیک ہے؟ اور واعتصموا باللہ کے ساتھ اصول کیا آیا؟ واعتصموا بحبل اللہ. حبل اللہ کون ہے؟ قرآن اور اہل بیت. یا اگر ایون اہل سنت کی نظر میں دیکھا جائے تو قرآن اور سنت.
مگر پھر بھی فرقے ہونے کی باوجود بھی وہ قوم متفرق نہیں کہلائے گی، کیونکہ وہ اپنے،
دیکھیں اس میں بات یہی ہے نا کہ آپ جب خدا کی بنا پر یا خدا سے تعلق کی بنا پر متحد ہوتے ہیں، تو اب بہرحال اس میں مختلف ویو پوائنٹس آ سکتے ہیں، لیکن جو بات مجھے سمجھ میں آتی ہے وہ یہ سمجھ میں آتی ہے کہ ہم اس بات کو بھی قبول کرتے ہیں کہ ہم میں سے کوئی بھی پرفیکٹ نہیں ہے، اور ہمارے لیے پرفیکشن پاسبل نہیں ہے جب تک کہ کوئی معصوم ہستی ہمارے درمیان نہ ہو، ٹھیک ہے؟ یہ والی ریئلائزیشن آپ کے پاس کب آئے گی؟ جب آپ دین کو پیورلی آن دا بیسس آف ٹروتھ اختیار کریں گے، ٹھیک ہے؟ آپ کبھی بھی اس جگہ پر نہیں آئیں گے اور اس بات کو قبول نہیں کریں گے کہ بھائی میرے پاس بھی گیپس ہو سکتے ہیں اور میرے جو علمیت ہے اس میں بھی نقص پاسبل ہے، جب تک آپ حق اور باطل کی بنیاد پہ نہیں فیصلے کریں گے. اور یہ نہیں ہوتا، یہ نہیں ہوتا، یعنی ہر ایک کو پتا ہے کہ ہمارے پاس گڑبڑ ہے اور ہر ایک اسی پر ہی اکڑ کے بیٹھا ہوا. اللہم صل علی محمد و آل محمد.